समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19ले हामीलाई पछ्याएको पनि 8 महिना बितिसक्यो। लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले प्राय सबै क्षेत्रको दैनिकी अस्तव्यस्त भएको छ। उद्योग व्यवसाय, आयात निर्यात, उत्पादन वितरण र आवत जावत सबैतिर कोविडले आफ्नो प्रभाव देखाएको छ। रोगले भन्दा भोकले मरिने चिन्तामा छन् आम नेपालीहरू र यो अवधिमा 50,000 मानिस नेपालमा कोविड 19बाट संक्रमित भइसकेका छन्। श्रोताहरू, यो त भयो कोविडको पछिल्लो अवस्था। यता राजनैतिक वृत्तमा र विशेष गरी सत्तारूढ़ दलमा केही समय अघि देखिएको मतभेद समाधान गरी वर्तमानमा देखिएको चुनौती सामना गर्न अन्तत एउटा कार्यदलले तयार पारेको प्रतिवेदनतर्फ सबैको ध्यान आकर्षित भएको छ। नेकपाको आज बस्ने स्थायी कमिटि बैठकमा सम्भवत यो कार्यदलको प्रतिवेदनमाथिको बहस प्रारम्भ हुनेछ। अन्तर्संवादमा आज हामी सत्तारूढ नेकपाको आन्तरिक विवाद समाधानका विकल्पहरू, कार्यदलको प्रतिवेदन लगायत समसामयिक राजनीतिक अवस्थाका बारेमा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार देवेन्द्रजी, स्वागत छ रेडियो नेपालको अन्तर्संवादमा।
नमस्ते।
अब निकै समयको कसरतपछि कार्यदलको प्रतिवेदन र त्यसले इंगित गरेका विषयहरूमाथि केन्द्रित रहेर आज केन्द्रीय समितिको बैठक बस्दैछ। मूलत हामी आजको बैठकबाट के अपेक्षा गर्न सक्छौं?
अब यो झण्डै झण्डै निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको नेकपाको विगतको अन्तसंघर्ष, यो कार्यदल बनेर कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनपछि अलि सहजतापूर्वक अगाडि बढेको हामीले महसुस गरेका छौं। कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएर सचिवालयमा आवश्यक छलफल पनि भइसकेको छ र कार्यदलले बुझाएको त्यही प्रतिवेदन मूलत आजको स्थायी समितिको बैठकको एजेण्डा हुनेछ। किनभने यहाँले पृष्ठभूमि भने जस्तै धेरै विषयहरू, अहिलेका देशका विषय, पार्टीको आन्तरिक विषय, पार्टीलाई महाधिवेशनमा लिएर जाने कुरा, कार्यविभागहरूको कुरा, एमसिसीदेखि कोविडदेखि त्यसको साथसाथै बाढ़ी पहिरो लगायतका थुप्रै कुराहरू त्यसमा उल्लेख छन्। त्यही प्रतिवेदन वरिपरि नै छलफल भएर पार्टीलाई अब एक चिक्का बनाउँदै महाधिवेशनमा ल्याउने गरी एउटा गम्भीर प्रकारको छलफलको शुरूआत आजको स्थायी समितिको बैठकबाट हुन्छ।
हजुर, अब यसका लागि तय गरिएका एजेण्डाहरूलाई सरस्वती हेर्दाखेरि मूलत सबैभन्दा प्रमुख विषय भनेको दुई अध्यक्ष बीचको कार्यविभाजनको विषय पनि एउटा प्रमुख विषय जस्तो लाग्छ यी एजेण्डाहरू हेर्दाखेरि। अब विभिन्न श्रृंखलाहरूमा सम्मान्य प्रधानमन्त्रीज्यूले संचार माध्यमहरूमा यस अगाडि पनि दुई तीन पटक प्रत्यक्ष अन्तर्वार्ताहरूमा उपस्थित हुनुभएको छ। अर्का अध्यक्ष प्रचण्डले पनि संचार माध्यमसँग आफ्नो दृष्टिकोणहरू चाहिँ प्रष्ट पारि नै सक्नु भएको छ। अब अध्यक्षको कार्यविभाजन स्पष्ट भएमा त्योभन्दा तलका अन्य निकायहरू पनि तदनुरूप सक्रिय र क्रियाशील हुने एउटा राजनीतिक मान्यता पनि हो। अब कसरी कार्यविभाजन होला त? दुई अध्यक्ष, दुई पार्टीहरू बीच एकता भएर बनेको एउटा अन्तरिम विधान, यस अनुरूप अहिले चलिरहेको पार्टी र भोलिको एउटा आकार कोर्न खोजिरहेको यो सन्दर्भलाई जोडेर हेर्दाखेरि हामी कहाँ कहाँ सामञ्जस्य हुने सम्भावनाहरू देख्न सक्छौ?
अब यो पार्टी भन्ने बित्तिकै एउटा विचार र दृष्टिकोण, त्यसको संगठनात्मक प्रणाली, त्यसमा आबद्ध भएका नेता कार्यकर्ताहरूको कार्यविभाजनलाई जिम्मेवारी र आगामी अब त्यो पार्टीले गर्ने कार्यक्रम, यी कुराहरू चाहिँ अभिन्न रूपमा जोडिएका हुन्छन्। अब हामीले विधान, प्रतिवेदन र नियमावली सहित तत्काल के गर्ने भन्ने कुरा हामीले पार्टी एकीकरणको बेलामा बनाएका दस्तावेजमा प्रष्ट गरेका छौँ। तर अब अलि बढी चाहिँ अब आशंकित भएको विषय भनेको, अब हामीले विशिष्ट अवस्थामा दुई अध्यक्षको व्यवस्था गर्यौं, दुई अध्यक्षहरूको ठोस र मूर्त चाहिँ अब कुन अध्यक्षले के भूमिका निर्वाह गर्ने भन्ने कुरा ठोस हुन सकेको थिएन। बेला बखत चाहिँ एक व्यक्ति एक जिम्मेवारीको कुरा उठ्यो, सैद्धान्तिक रूपमा अहिले पनि उठिरहेका छ र विधानमा नै हामीले मोटामोटी त्यो कुरा लेखेका छौँ। तर अब त्यो चाहिँ तल मात्रै लागू गर्न मिल्दैन, माथिदेखि त्यसको समायोजन कसरी गर्ने भन्ने कुराको छलफल लामो समयसम्म चल्दै गर्दा अब अहिले आएर प्रतिवेदनमा मोटामोटी अब सरकारको नेतृत्व, बाँकी कार्यभार कमरेड केपी ओलीले फुल पेजमा चलाउने र अर्को अध्यक्षले त्यसलाई सहयोग गर्ने, पार्टीको नेतृत्व र पार्टीका सबै चाहिँ अवयवहरू कमरेड प्रचण्डले फुल पेजमा चलाउने र त्यसको निम्ति आवश्यक सुझाव सहयोग कमरेड केपी ओलीजीले गर्ने गरी दुई अध्यक्षको बीचको कार्यविभाजन त्यसरी ठोसमूर्त गरिएको छ। अब अरू सिनियर साथीहरू पनि कार्यविभाजन त बाँकी छ, केही कुरा तोकिएको छ, तर फेरि पनि दुई अध्यक्षको अतिरिक्त अरू सिनियर साथीहरू तत्त्वत अनुरूप तलसम्मका संरचनाहरूमा पनि सबै चाहिँ अब नेताहरूले कार्यकर्ताहरूले आफ्नो जिम्मेवारी वहन गर्ने ठाउँ सुनिश्चित हुने गरी यो कार्यविभाजनको कुरा टुङ्गाउने कुरा प्रतिवेदनले उल्लेख गरेको छ।
अब जुन प्रकारबाट घटनाक्रमहरू अगाडि बढ्दै गए, कोविड 19 एकातिर चाहिँ चुनौतीको रूपमा विश्वव्यापी रूपमा रहिरहेको बेलामा पार्टीभित्रका यी आन्तरिक विवादहरू चाहिँ सकभर समयमै समाधान हुनुपर्थ्यो, यसले हामीले चाहिने भन्दा बढ़ी समय चाहिँ यसमा हामीले व्यतीत गर्यौं, जसले गर्दाखेरि सत्तारूढ़ दलले सरकारबाट जुन किसिमको पर्फर्मेन्सहरू गर्नुपर्ने हो, जुन किसिमको यो महामारीमा तदारूकता देखाउनु पर्ने हो, त्यसमा कमी कमजोरी भयो भनेर विभिन्न प्रतिक्रियाहरू पनि आइरहेका छन्। पक्कै पनि यहाँहरू जानकार हुनुहुन्छ, होइन? अब सरकारमा बसेर सधैँभरि जस नै लिन पाइन्छ भन्ने छैन, अब जसको पनि भारी सरकारले नै बोक्नुपर्ने हुन्छ। हरेक देशमा यो प्रवृत्ति देखिएको छ। अब अहिले यता आन्तरिक विवादको समाधानको प्रयास गरिरहँदा मूलत कोविड 19ले देशको अर्थतन्त्र, नागरिकहरूको जनजीवन र व्यक्ति व्यक्तिमा अहिले चाहिँ जुन किसिमको प्रभाव पारेको छ, यो निकै ठूलो चुनौतीको रूपमा रहेको छ। नेपाललाई मात्रै होइन, विश्वव्यापी रूपमा नै यो चुनौती रहेको छ। भनेपछि अहिलेको प्राथमिकता त सकभर छिटो राजनैतिक विवादहरूलाई समाधान गरेर समग्र राज्यको ध्यान कोविड 19 को नियन्त्रण, रोकथाम, उपचार यतातर्फ बढ़ी केन्द्रित हुनुपर्ने हो कि यतातिर अलि त्यति ध्यान पुगेन कि भनेर जुन प्रतिक्रिया आइरहेको छ, यसमा समग्रमा के जवाफ दिन सकिन्छ यो कुरामा?
अब एकदम महत्वपूर्ण कुरा यहाँले उठाउनुभयो। अब यो कतिपयले दोष लगाउँदा, आरोप लगाउँदाखेरि अब कोविडलाई सरकारसँग जोडेर पनि आरोप लगाउने गरेको हामी सुन्छौं, आलोचना गरेको, अब अलिकत सरकारको काम कारवाही र गतिविधिबारे असन्तुष्टि प्रकट गरेको कुरा यहाँले भने जस्तै हामीले पनि सुनेका छौँ, यत्र तत्र ती आवाजहरू उठिरहेका छन्। अब विषय चाहिँ के हो भनेदेखि, अब सरकारले आवश्यक चाहिँ पहल कदम लिने प्रयत्न यो बीचमा गरेको छ। जस्तो संसारभरिका कोविडबाट प्रभावित भएका देशहरू मध्ये नियन्त्रण भएका देशमा टप 10 देशमा चाहिँ नेपाल पर्छ। अब यो केही पनि भएको छैन भन्ने कुरा होइन, जस्तो विदेशमा समस्या परेका नागरिकहरूको सहयोग गर्ने कुरादेखि यहीँ नेपालमै समस्या परेका नागरिकहरूलाई सहयोग गर्नेदेखि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले जनतालाई सहयोग गर्नेदेखि लिएर यो किट चाहिँ समयमा पुर्याउने, चेक जाँच गर्ने, आइसोलेसन र कतिपय क्वारेन्टाइनको म्यानेजमेन्ट गर्ने कुराहरूमा सरकारको सक्रियता देखिन्छ। तर फेरि पनि साँचो फेरि के हो भने अझै पुगेन भने जनताको कुरामा सत्यता छ, अझ बढी पार्टीको आन्तरिक कुरामा भन्दा यस प्रकारका महामारीहरूलाई नियन्त्रण गर्नुको निम्ति र अझै पनि यो अर्थ प्रणालीबाट परेको प्रभावलाई न्यूनीकरण गर्नुको निम्ति अब सरकारले विभिन्न प्रकारका अप्सनहरूको खोजनीति गरेर त्यहाँ भूमिका खेल्नु पर्थ्यो, अलिक पुगेन कि भन्ने कुरा सत्य छ। र त्यो बारेमा गम्भीर छलफल पार्टीमा नै चल्यो, अस्ति नै सुरुवात भएको बैठकमा नै अलिक बढी यो बारेमा छलफल चल्यो। र अब यो पार्टीको आन्तरिक विवादमा पार्टी पंक्ति र सरकारको नेतृत्व गरेका साथीहरू बढी अल्झिँदाखेरि र स्वयं प्रधानमन्त्रीलाई समेत आफ्नो ध्यान चाहिँ एकतर्फी रूपमा यतापट्टि लगाउने कुरामा कहिलेकाहीँ पार्टीको आन्तरिक समस्याले प्रभाव पारेको कुरा साँचो हो। तर अब करिब करिब हामीले यो पार्टीको प्रतिवेदन र स्थायी समितिको बैठकपछि यो पास गरेर पार्टीले स्वामित्व लिइसकेपछि निकै महत्वपूर्ण विषयको रूपमा यो कोविड यहाँ उल्लेख भएको छ र यो कोविडबाट परेको अर्थ प्रणालीको प्रभाव, मानवीय जनजीवनको प्रभाव, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव र यी सबै कुराहरूलाई न्यूनीकरण गर्नको निम्ति अरू थप के चाहिँ हामीले तरिकाहरू अप्नाउनुपर्छ प्राविधिकहरूसित सल्लाह गरेर सरकारले त्यो भूमिकामा अगाडि बढ्छ, त्यसको निम्ति यो स्थायी समितिको बैठक र यो प्रतिवेदन सहयोगी नै हुनेछ।
अब एजेण्डाहरूमा हेर्दाखेरि अरू पनि राष्ट्रिय महत्वका विषयहरूमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ। मूलत अब फेरि फर्केर एमसीसीकै विषय एउटा प्राथमिक विषय हुन सक्छ, किनभने बीचमा अन्य राजनीतिक कारणले र कोविड 19 जस्ता यी विषयहरूले गर्दाखेरि अलिकति विषयान्तर भए तापनि नेपालको एउटा दूरगामी विकासका लागि एमसीसीलाई पारित गर्ने या नगर्ने भन्ने कुरा थाती नै रहेको छ। त्यसमा पनि एउटा कार्यदल बनेर त्यसले प्रतिवेदन बुझाइसकेको अवस्था हो। यसमाथि पनि यो केन्द्रीय कमिटी बैठकमा चाहिँ यहाँहरूको छलफल गर्ने एजेण्डा रहेको छ। मूलत अलिकति दुई अध्यक्ष बीचमा एक किसिमको सहमति भइसकेको भनेर बाहिर जुन चर्चा आएको छ, वास्तविक कुरा के हो, कति गहिरिएर हामीले त्यो अध्ययनलाई प्रतिवेदनलाई अध्ययन गर्न पायौं र आगामी दिनमा एमसीसी जस्तो एउटा महत्वपूर्ण विषयमा पार्टीले कुन बाटो रोज्ला, अब यो एउटा आम जिज्ञासा पनि छ देवनजी।
अब यो निकै पहिला सुरुमा थाहा नभएको धेरैले चाहिँ यसको गहिराई, यसको प्रकृति, यसको उत्पत्ति, यसको विकास, यसले चाहिँ कहीँ न कहीँ संसारभरि कुन कुन देशमा कारण हुँदा के प्रभाव पारेको छ भन्ने थाहा नभएको विषय हो एमसिसी। पछि जब यो अलिकति बढी चर्चा परिचर्चामा आयो र इन्डो पेसिफिक भन्ने एउटा अमेरिकी स्ट्राटेजीकै एउटा अङ्ग हो भन्ने कुरा सार्वजनिक भइसकेपछि अलिकति चाहिँ नेपालमा यो बारेमा निकै छलफल भएर सबैले अध्ययन गरेको अवस्था हो र फेरि पनि यो आफै यो प्रोजेक्ट बेठिक थिएन, खास गरी यसले तोकेरै भनेको छ यो केन्द्रीय प्रसारण लाइन भुटोलसम्म पुर्याउने र इन्डियासम्म जोड्नको निम्ति सिमानासम्म पुर्याउने र एउटा बाटोको कुरा प्रोजेक्टको रूपमा 55 अरब त्यहाँ तोकिएको छ। तर त्यसको मोडालिटीमा जो 3-4 केही बुधाहरू उल्लेख गरेका छन् ती बुधाहरूप्रति नेपाली जनताको आपत्ति थियो र छ, तिनीहरू सचाउनीय भने त्यसको स्वामित्वको कुरा, त्यसको चाहिँ खास गरी भोलि चेन्ज गर्नु पर्यो केही नेपाल सरकारले गर्नु पर्यो भनेदेखि त्यसको अन्तर्निहितताको कुरा, यी लगायतका जो 3-4 बुधाहरू छन् ती कुराहरू चाहिँ अलिकति संशोधन हुने भने त्यो दुई ठाउँमा लगानी गर्न भनिएको त्यो प्रोजेक्टको रकम चाहिँ हामीले कता पठाउनु हुँदैन भन्ने प्रकृतिको छलफल चलेको छ। तर चाहिँ यी शर्तसहित प्रतिवेदनले पनि त्यही कुरा उठाएको छ, ती शर्तहरूलाई अलिकति चेन्ज गर्ने हो, सम्बन्धित निकायले हामीले गरेको अनुरोधलाई उनीहरूले गम्भीरतापूर्वक लिएर ती शर्तहरू चेन्ज गरिदिने भनेदेखि हामी त्यसलाई कार्यान्वयन गर्न सक्छौँ भन्ने कुरा आएको छ। त्यो आउँदा बित्तिकै अमेरिकी सेना आइहाल्छ भन्ने कुरा पनि अर्को अतिवाद हो, त्यो लिनै हुँदैन के अरे त्यो नलिइकन चाहिँ त्यसको विकासै हुँदैन भन्ने कुरा पनि अर्को हो। त्यो दुइटै कुराबाट हामी बचेर हाम्रो देशको राष्ट्रियता, त्यसको सार्वभौमिकता, त्यसको अखण्डतालाई हामीले अचुण राख्ने गरी त्यस प्रकारका प्रोजेक्टहरू आजको विकास र समृद्धिको योजनामा हामीले चाहिँ अलिकति ल्याउने एउटा वातावरण बनाउँदा राम्रो हुन्छ, त्यही आशय सम्भवतः प्रतिवेदनमा एमसिसीबाट उल्लेख भएको हामी पाउँछौ।
अब अहिले संसद अधिवेशन नभइरहेको यो अवस्था र योभन्दा अगाडि पनि समय सीमा सकिएको तर केही समय कोविड आदि लगायतका विभिन्न बहानामा हामीले केही समय पाउँछौ कि भन्ने नेपालको एउटा अपेक्षा होइन, एकातिर हामीले सहयोग चाहिएको छ, अर्कोतिर हाम्रो स्वाधीनता यहाँले भन्नुभयो जस्तै एउटा राष्ट्रिय दृष्टिकोणबाट चाहिँ त्यो सही हुनुपर्छ, कुनै पनि हालतमा नेपाल चाहिँ पछि पर्नु हुँदैन, अरूको चाहिँ सामरिक नियन्त्रणमा जान सक्ने खालका सम्भावनाहरूप्रति हामी जनाको हुनुपर्छ, राम्रा विषयहरू चाहिँ सुझावका रूपमा आएका छन्। तर अब कुनै पनि विषय शत प्रतिशत भन्ने त कसरी होला राजनीति र कूटनीतिमा, आम रूपमा हेर्दाखेरि अब बहुमतकै पनि कुरा गरिन्छ डेमोक्रेसीमा होइन, त्यसले गर्दाखेरि पार्टी पंक्तिको बहुमत चाहिँ एमसीसी पास गर्नुपर्छ भन्ने तर्फ नै देखिएको भनिन्छ, हो अवस्था त्यस्तै हो,
यो कहीँ कतै गणितको अभिव्यक्ति भएको अवस्था होइन र त्यो हामीले प्रयोग गरेर अथवा ध्वनिमतद्वारा वा अरू कुनै तरिकाले धारणा बुझिने कुराहरू भएको जस्तो त मलाई लाग्दैन। तर फेरि पनि एउटा साँचो कुरा के हो भनेदेखि नेपालमा देशभक्ति भावना एउटा सशक्त र प्रबल छ र एमसिसी बारे पनि देशको राष्ट्रियता, देशको सार्वभौमिकता र देशको अखण्डतालाई निकै नजिकबाट निहालेर त्यसका चाहिँ एकदम अंश अंश जरा जरा त्यसको विशिष्ट कमा त्यसको आशय को बारेमा जुन छलफल चल्यो त्यो भनेको एक प्रकारको देशभक्ति भावना हो। त्यसको साथसाथै कालापानी, लिम्पिया, ज्वरो र लिपुलेखको प्रसंग र यो प्रसंगले नेपालको राष्ट्रियता सार्वभौमिकतामा निकै चाहिँ नेपाली नागरिकहरूलाई बहसमा तान्यो। त्यस कारणले अब जनताको त्यो भावनालाई हामीले सम्मान गर्नुपर्छ र कतिपय देशमा यो सदनमा पारित नगरिकन जुन देशको जुन प्रचलित कानून छ त्यो कानून अनुरूप नै एउटा ग्रान्डको रूपमा गएको हामी पाउँछौ भनेदेखि हाम्रो देशमा त्यो सम्झौता गर्दा त्रुटि भयो या त्यो शर्त राखियो भोलि इतिहासमा हामी बुझौंला, तर सदनमा लगेर पास गराउने त्यसको चाहिँ स्वामित्व, त्यसको चाहिँ सबै कुरा सम्बन्धित चाहिँ पक्षलाई नै रहने, सम्बन्धित प्रोजेक्टको पक्षलाई नै रहने भन्ने जुन कुरा त्यहाँ लेखियो, उल्लेख गरियो, त्यो कुरा अलिकति चाहिँ आपत्तिजनक छ। त्यो कुरा हटाइसकेपछि फेरि हामीले चाहिँ अब त्यो प्रोजेक्टलाई हामीले कार्यान्वयन गर्दा नेपालको विकास र समृद्धिको प्रक्रियामा प्लस नै हुन्छ, मैले यही पनि भनिसकेँ, त्यही कुरा हाम्रो पार्टीमा यिनीहरूले पछि छलफल चलेको छ. त्यही अर्थमा चाहिँ दुवै अध्यक्षले पनि एक प्रकारको धारणा, यी विषयहरू हटाइयो भने यसलाई कार्यान्वयन गर्न सकिन्छ भन्ने प्रकारको धारणा चाहिँ त्यहाँ युवाको रूपमा प्रकट भएको हामीले पाउँछौ.
हजुर, त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बिहानीमा हामी समसामयिक राजनीतिका सन्दर्भमा कुराकानी गर्दैछौ. सत्तारूढ़ नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलसँग. देवेन्द्रजी, जस्तो अब एमसीसी होइन अहिलेको चाहिँ अर्को एउटा विषय, फेरि फर्केर म कोविड 19 प्रसंगमा आउँदैछु. जसरी नेपालले शुरूका दिनमा चाहिँ लक्षणहरू नै नदेखिँदा एकजना पनि कोविड 19 संक्रमित नहुँदाखेरिको अवस्थामा जुन सजगता देखाएर लकडाउन गर्यो र अहिले आज यतिका महिनापछि पनि अब यो खोल्ने बन्द गर्ने विभिन्न किसिमका चाहिँ प्रोटोकलहरू चाहिँ जारी गर्ने, निर्देशिकाहरू जारी गर्ने धेरै किसिमका अभ्यासहरू हामीले गर्यौं. अब राजनीतिक वृत्तले विशेषज्ञहरूलाई पनि सँगसँगै साथमा लिएर जानु पर्थ्यो, त्यसले गर्दा त्यहाँनिर हामी अलिकति चुक्यौं कि अलिकति उदार हुन सकेनौं कि भन्ने खालका चाहिँ प्रतिक्रियाहरू अहिले आम जनताबाट जसरी आइरहेका छन्, भोलि यो कोविड विरूद्धको संघर्षलाई एउटा एउटा निचोडमा पुर्याउनको लागि आगामी दिनमा गर्नुपर्ने रणनीतिका बारेमा पनि पार्टीगत रूपमा त छलफल गर्नुहुन्छ नि यहाँहरू, होइन के विचार आउने सम्भावना देखिन्छ?
अब छलफल अब चलिराखेको पनि छ र पार्टीमा पनि यो विषय प्रस्तावित भएको हुँदाखेरि हामी गर्छौं, किनभने कुराकानी छलफल नगरिकन हामी अगाडि बढ्न सकिँदैन. अब यसले चाहिँ दुईटा कुरा व्यक्त गरेको छ, एउटा जनताको जीवन रक्षाको प्रत्याभूति दिलाउने र जीवन रक्षाको निम्ति प्राविधिकहरूले, खास गरी चिकित्सकहरूले, सुरक्षा निकायका साथीहरूले दिनुभएको सुझावलाई गम्भीरतापूर्वक लिने, अझ मूलत चिकित्सकहरूको चाहिँ सुझावलाई गम्भीरतापूर्वक लिएर सरकारले आवश्यक सजगता अपनाउनुको निम्ति आम नागरिकलाई अपील गर्ने, अनुरोध गरेर त्यसको निम्ति अब पहल गर्ने लिने कुरा मुख्य हो. अब दोस्रो कुरा, जीवन रक्षाको अतिरिक्त चाहिँ त्यसको अर्थ प्रणाली निकै चाहिँ प्रतिकूल अवस्थामा छ. नीति कार्यक्रम र बजेट प्रस्तुत गरिए, विकास निर्माणका कामहरू एउटा गतिमा अगाडि बढ्न सकेका छैनन्, छिटफुट रूपमा भएका छन् तर गतिमा अगाडि बढ्न सकेका छैनन्. अर्थ प्रणाली निकै भयावह अवस्थामा छ, मूलत त्यसको चाहिँ पर्यटन व्यवसाय, त्यसको साथसाथै यो अरू यातायात व्यवसाय ठप्प प्राय नै छ. त्यसले गर्दाखेरि देशका सबै चाहिँ अर्थ प्रणालीका सूचकाङ्कहरू नेगेटिभतिर, एकदम चाहिँ माइनसतिर चाहिँ गइराखेको हामीले पाउँछौँ. त्यस कारणले दुईटा विषय, एउटा जीवन रक्षाको विषयमा ध्यान दिने कुरा र अर्को चाहिँ अर्थ प्रणालीलाई बिस्तारै तङ्ग्याएर पुरानै अवस्थाबाट चाहिँ अगाडि बढाउने कुरा हाम्रो निम्ति महत्वपूर्ण चुनौती हो र दुईटै चुनौतीको सामना गर्नलाई यो महामारी कुनै दल विशेष, पार्टी विशेषमा आग्रह पूर्वाएको कुरा होइन, यो आम नेपालीको साझा विषय, सबै नागरिकको चाहिँ सरकारको विषय र सबै नागरिकको सरकारको विषय भएको हुँदाखेरि सबैले नै प्राविधिकले दिएको सूचनाहरू चाहिँ सुझावहरू पालना गर्नुपर्ने विषय भएको हुँदाखेरि यी दुईटा विषयमा जीवन रक्षा गर्ने कुरा र आर्थिक प्रणालीलाई चाहिँ बिस्तारै अब तङ्ग्याएर अघि बढाउने कुरामा ध्यान दिनुपर्छ. त्यसको निम्ति अब यो स्थायी समितिको बैठकमा गम्भीर छलफल हुन्छ र छलफलपछि अलिकित अपुग्ता भएका विषयहरू, कमी भएका विषयहरू, स्वास्थ्य प्रणालीलाई सुधार गर्ने कुरा, चेक जाँचलाई सुधार गर्ने कुरा, कन्ट्याक्ट ट्रेसिङलाई अलिकित विस्तार गर्ने कुरा, त्यसको साथसाथै आवश्यक किटहरूको चाहिँ व्यवस्थापन गर्ने कुरा र अब यस्तो अवस्थामा पनि अर्थ प्रणालीलाई अलिकति चलायमान बनाउनुको निम्ति अपनाउनु पर्ने भूमिकाहरूको बारेमा अब गम्भीर छलफल हुन्छ र केही न केही निकास सहित हामी अगाडि बढ्छौं र बन्नको निम्ति पार्टीले आवश्यक सुझाव सल्लाह सरकारलाई दिनेछ.
हजुर, छलफलको एजेण्डामा सरकारको कामको मूल्याङ्कन र मन्त्रीमण्डलको हेरफेरको सम्भावनालाई पनि इंगित गरिएको छ र बाहिर चर्चा भए अनुसार अब अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन सँगै त्यहाँ रिक्त भएका केही मन्त्रालयहरू र सँगसँगै केही राजनीतिक नियुक्तिका विषयमा पनि सामाजिक सञ्जालहरूदेखि लिएर विभिन्न ठाउँमा कुलमान घिसिङ लगायतका विषयहरूमा आम जनमत पनि प्रकट भएको छ. यी यावत विषयहरूलाई सम्बोधन गर्ने र भोलिका दिनमा चाहिँ अझ चुस्त सरकारको चाहिँ निर्माण गर्ने कुरामा यो स्थायी समितिले सामान्य प्रधानमन्त्रीज्यूलाई अलिकति हात खुकुलो पार्ने त्यो दिने सम्भावना कतिको देखिन्छ? हेरफेरको सम्भावना हामी कति प्रष्ट देख्न सक्छौँ?
सम्भावना छ, किनभनेदेखि यो कतिपय मन्त्रालयहरू विभिन्न कारणले खाली भएको अवस्था छ, खाली राखेर काम कार्य सम्पादन गर्दा पनि प्रधानमन्त्रीलाई पनि सहज र सजिलो हुँदैन, त्यस कारणले अब क्याबिनेटलाई अलिकति रिफर्म गरेर अलिकति प्रभावकारी बनाउने कुरा, त्यसको साथसाथै अब अरू आवश्यक चाहिँ सरकारले जस्तो नियुक्तिको कुरा यहाँले उठाउनुभयो, यी विषयहरूलाई पनि अलिकति प्रभावकारी रूपमा अगाडि बढाएर अहिले यहाँले उठाउनु भएका विषयहरूलाई थप सरकारबाट प्रभावकारी बनाउनुको निम्ति यो प्रतिवेदनमा पनि यो कुरा उल्लेख छ र अझ बढी जनताका गुनासाहरूलाई न्यूनीकरण गर्नको निम्ति र आवश्यक सकिने कामलाई पहल पहल लिएर अगाडि बढाउनको निम्ति अब सरकारले अब केही न केही चाहिँ आफ्नो संरचनाहरूमा अलिक गतिशील बनाउने कामको सुरुवात गर्छ र त्यसमध्येको चाहिँ यो क्याबिनेटलाई अलिक विस्तार गर्ने कुरा पनि सम्भवतः यो बैठकले मार्ग प्रशस्ती गर्नेछ र त्यसले प्रधानमन्त्रीलाई सहयोग नै हुने।
अब अर्को आम चासोको विषय राखौं देवेनजी, होइन कतिको प्रिय होला यो प्रश्न, होइन सोसियल मीडियाहरूमा पार्टीका कार्यकर्ताहरूले आफ्ना नेताहरूको बारेमा अनावश्यक टीका टिप्पणी नगर्ने भन्ने जुन किसिमको कुरा आइरहेछ, अब एउटा प्रजातान्त्रिक समाजमा आफ्नै पार्टीका नेताहरूको पनि सहीलाई सही र गलतलाई गलत भन्ने एउटा चाहिँ नैसर्गिक एउटा लोकतान्त्रिक अधिकार हो, कतै यो पार्टीले ती अधिकारहरूलाई चाहिँ अलिक कुण्ठित गर्ने मनसाय पो राख्यो कि, किनभने नेपालको राजनीति अलिकति हल्लामा चल्छ, एउटा काम गर्न खोजिएको हुन्छ तर त्यसको हल्ला चाहिँ अर्कै स्वरूपमा चाहिँ बाहिर आइरहेको पनि हुन्छ। अहिले संयोगले यहाँ पनि एउटा क्रियाशील एउटा सक्रिय एउटा ऊर्जावान चाहिँ नेतृत्व भएको हिसाबले गर्दाखेरि जुन आन्तरिक प्रजातन्त्र र संवादलाई दोहोरो रूपमा चाहिँ प्रस्तुत गर्नुपर्ने जुन एउटा समयको आवश्यकता छ, के यस्ता किसिमका चाहिँ व्यवस्थाले भोलि भोलि गएर चाहिँ एउटा संवादहीनताको स्थिति आउन सक्ने हो कि, कसैले कसैको बारेमा विषय रूपमा पनि टिप्पणी गर्न पाएनन् भने त के नै प्रजातन्त्र भएर भन्ने पनि एउटा बुझाइ छ नि, होइन यसमा के भन्न सकिन्छ?
अब यो कहीँ कतै रोक लागेको भन्ने होइन, पार्टी भन्दा बित्तिकै पार्टी एउटा प्रणाली एउटा विधि एउटा सिस्टममा अगाडि बढेको हुन्छ, त्यसमा विरोध गर्ने आलोचना गर्ने असहमति प्रकट गर्ने विधानमा नियमावलीमा व्यवस्था हुन्छ, त्यो कुरालाई पुनर्स्मरण मात्रै गराएको पार्टीले गराउन खोजेको, अब कुनै पनि नेताको बारेमा कसैको आलोचना गर्न नपाइने भन्ने कुरा पार्टीमा कुनै नियम पद्धति प्रणाली छैन, अब अनावश्यक रूपमा पुष्टि नभएका कुराहरू बाहिर लेखिदिने, कहीँ पुष्टि पनि छैन तथ्य पनि छैन प्रमाणित पनि छैन हुँदा पनि होइन, र कसैको बारेमा चरित्र हत्या गर्नु पर्यो भनेदेखि पुष्टि नभएका कुरा चाहिँ बाहिर कतिपय हातमा मोबाइल छ सामाजिक सञ्जाल मार्फत प्रकट गर्ने र एउटा चाहिँ नचाहिने कुराहरू चाहिँ फैलिने र र्युमरहरू चाहिँ जाने जुन प्रकारका परिघटनाहरू खालि यो हाम्रो पार्टीको आन्तरिक जीवनमा मात्रै होइन बाहिर समाजमा पनि यति धेरै सस्तो चाहिँ खास गरी यो सामाजिक सञ्जाल बनेको छ, कसैको बारेमा केही भन्नु पर्यो भने पुष्टि नै नभएको कुरा चाहिँ भनिन्छ त्यसपछि एउटा धारणा गइहाल्छ, यो चाहिँ लोकतन्त्र होइन, यो अराजकता हो। लोकतन्त्र भनेको चाहिँ पुष्टि भएका तथ्य भएका प्रमाणित भएका कुराहरू उठाएर कसैलाई चाहिँ आलोचना गर्ने कुरा कसैको विरोध गर्ने कुरा आफ्नो मत राख्ने कुरा आफ्नो भनाइहरू राख्ने कुरा लोकतन्त्र हो। लोकतन्त्र भनेको अराजकता अस्थिरता समाजमा चाहिँ चाल्ला पसार गर्ने त्यस्तो प्रकारको प्रकृतिले हाम्रो लोकतन्त्रको संस्कार बन्दैनौ, त्यस कारणले अलिकति नियमन गर्नको निम्ति कुरा उठाइएको हो, कसैको बारेमा कुरै गर्न नपाइने प्रतिबन्ध लगाएको भन्ने कुरा साँचो होइन।
हजुर, अन्त्यमा म सोध्न चाहन्छु देवेनजी, समय यति नै रह्यो आजको लागि, जस्तो भनौँ न एउटा सामान्य उदाहरण दिँदाखेरि कुनै पनि एउटा कम्पनी कुनै पनि एउटा बिजनेसमा यदि दुईजना हस्ताक्षरकर्ता भयो भने दुईजनाकै हस्ताक्षर बिना त्यो चेक चाहिँ मान्य हुँदैन, अहिले नेकपाको स्थिति पनि एउटा चेकमा दुईजना अध्यक्षले हस्ताक्षर नगरिकन अगाडि नबढ्ने भन्ने छ, अब यो गतिरोधलाई त अहिले यहाँहरूले सामना गर्दै हुनुहुन्छ र सायद यो एउटा सफल अवतरणमा जाओस् हाम्रो पनि शुभेच्छा छ, तर बारम्बार यसै गरी दुईजनाले हस्ताक्षर गर्नुपर्ने र एकजनाले हस्ताक्षर नहुँदाखेरि सम्पूर्ण पार्टी प्रक्रिया राजनीतिक प्रक्रिया नै अवरूद्ध हुने जुन विगतको अभ्यास हामीले गर्यौं, यसबाट केही न केही पाठ सिकेर पार्टी अगाडि बढ्ला नि, होइन त्यही अपेक्षा गर्न सकिन्छ?
एकदमै यहाँले भने जस्तै यो विशिष्ट अवस्थामा हामीले दुई अध्यक्षको व्यवस्था गर्यौं, सामान्य अवस्थामा चलिरहेको परिस्थितिलाई मात्रै हेर्ने हो भनेदेखि एउटा पार्टीमा दुईटा अध्यक्ष हुने प्रचलन कमै हुन्छ, हामी कहाँ त्यो व्यवस्था गर्यौं र दुईजना अध्यक्ष दुईटा पार्टीको स्वामित्व लिएर आएका व्यक्तित्व भएको हुँदाखेरि र पार्टी एकताको निम्ति पनि उहाँहरूले साथीहरूको जनताको सुझावमा रिक्सम लिएको हुँदाखेरि अर्को अध्यायमा प्रवेश नगर्दासम्म उहाँहरू दुईजनाको सहमति र समझदारी र त्यसबाट व्यक्त भएका कुराहरूलाई पार्टीले स्वामित्व लिएर जानुको विकल्प छैन, त्यस कारणले अहिले पछिल्लो स्थितिमा उहाँहरूको बीचमा कुरा नमिल्ला जुन पार्टीमा समस्या पर्यो त्यो चाहिँ छलफल हुँदाखेरि कम परेको र त्यसलाई एउटा निकास दिनको निम्ति सहज भएको हामीले महसुस गरेका छौँ। आज गरौँ महाधिवेशनसम्म सहजतापूर्वक दुईजना अध्यक्षले यो पार्टीलाई पुर्याउनुपर्छ र सकुशल उहाँहरूले चाहिँ टुटफुट विवाद नभइकन दोस्रो पुस्तालाई उहाँहरूले चाहिँ हस्तान्तरण गर्नुपर्छ, यही नै अहिलेका पार्टीका आम साथीहरूको चाहना।
मूलत यसको निचोड भनेको अब पार्टी चाहिँ महाधिवेशनको दिशातर्फ नै अग्रसर हुन्छ सायद सम्भवतः यो आजको बैठक
कोविड र कतिपय अरू अपवादमा आइपरेका समस्याहरू आइपरेनन् भनेदेखि पार्टी अब महाधिवेशनको दिशामा अगाडि बढ्छ।
हजुर, धेरै धन्यवाद सुदेवनजी, समय दिनुभयो, आफ्नो दृष्टिकोण राखिदिनुभयो, हार्दिक धन्यवाद यहाँलाई।
धेरै धेरै धन्यवाद छ मेरा निकै भनाइहरू यहाँले यहाँको लोकप्रिय मिडिया मार्फत सार्वजनिक गरिदिनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।
हस् धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको बसाईमा हामी कुराकानी गर्दैथ्यौं सत्तारूढ़ नेकपा को आजदेखि शुरू हुने स्थायी समिति बैठक, आज तय भएको स्थायी समिति बैठकको सेरोफेरमा रहेर समसामयिक राजनीतिको सन्दर्भ जोड्दै हामी केन्द्रीय समिति सदस्य, स्थायी समिति सदस्य देवेन्द्र पौडेलसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी काशीराम आचार्यलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। यसपछि 7 बजेको समाचारको समय भएको छ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।